स्वागत छ हिमाली स्वरहरूमा। न्युयोर्क सहरबाट तयार हुने नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूको यो 172 श्रृङ्खला हो। कार्यक्रम प्रस्तुत गर्दैछु म सहदेव। हिमाली स्वरहरूको यो कार्यक्रम हामीले नेपाली पात्र अनुसार विक्रम सम्बत 2069 साल वैशाख महिनाको 30 गते अर्थात् मे महिनाको 12 शनिबारको दिन तयार पारेका हौँ। हाम्रो कार्यक्रमहरू इन्टरनेटको ठेगाना www.nepalireadio.org मार्फत सजिलै सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी नेपाली समुदाय वरिपरि भइरहेका विभिन्न समाचारहरूको सार संक्षेप सेरोफेरो प्रस्तुत गर्नेछौँ र त्यसपछि कार्यक्रमको दोस्रो खण्डमा हामी एउटा कुरा प्रस्तुत गर्नेछौँ। एउटा कुरामा आज हामी पत्रकार प्रशान्त झासँग नेपालको संहिताको बारेमा कुराकानी गर्दैछौँ। कार्यक्रमको अन्त्यमा सृजनाका स्वरहरू सुन्नेछौँ र सृजनाका स्वरहरूमा हामी केही कविताहरू सुन्नेछौँ। कार्यक्रमको शुभारम्भ गर्दैछौँ धर्मराज थापाको यो गीतबाट।
नेपालीले माया मार्यो बरेलाई, नेपालीले माया मार्यो बरेलाई, जन्मेको देशलाई नेपाली भेषलाई, जन्मेको देशलाई नेपाली भेषलाई, नेपालीले माया मार्यो बरेलाई। हिँडेको बाटो बारीको माटो, हँसिया नाम लो मकैको आटो, बनको सिठी मेला कि ठिठी, आइसे लु दाना दिउँसोको खाना, नेपालीले माया मार्यो बरेलाई। मागेर दुल्छन् आतका भाइ, अरूकै निम्ति लड्दछन् दाइ, रोप्दैछौँ हामी काट्दैछौँ हामी, दाई हाल्छ अरूकै पाखाको आई, नेपालीले माया मार्यो बरेलाई। दार्जिलिङ आसाम बर्माको गोठमा, भागसुर सिमला लासा औ भोटमा, भै चौकीदार गोठाला गुल्ली, जिन्दगी भर परदेशमै हल्ली, नेपालीले माया मार्यो बरेलाई। अरू देश सबै जागेर उठे, हाम्रो त आँखा चिम्लेर सुते, कोही देहरादुन कोही नैनी ताल, कोही राजी कुर्दै बिताउँछन् काल, नेपालीले माया मार्यो बरेलाई। कुवाको पानी मिलेर पिउँला, आमाको छाती कोरेर जिउँला, बिरानो देशमा लागेका भाइ, फर्केर हेरिदेऊ नेपाललाई, नमारिदेऊ माया पृथ्वीभरिलाई, जन्मेको देशलाई नेपाली देशलाई, नेपालीले माया मार्यो बरेलाई, नेपालीले माया मार्यो बरेलाई।
नेपाली अनलाइन रेडियो हिमाली स्वरहरू। नेपाली मन र नेपालीपनसँग नजिक। न्युयोर्क सहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो हिमाली स्वरहरू।
Thank you.
प्रस्तुत गर्दैछौ सेरो फेरो। सेरो फेरोमा आज हामी न्युयोर्क सहरबाट प्रकाशित हुने पाक्षिक पत्रिका एभरेस्ट टाइम्सको वर्ष 4 अङ्क 13 प्रकाशित केही समाचार सामग्रीहरू तपाईँलाई पढेर सुनाउँदैछौँ। नोबेल विजेताहरू सँगसँगै नेपाली अमेरिकाको 110 वर्ष पुरानो क्यालिफोर्निया टेक्निकल क्यालटेक इन्स्टिच्युटमा अनुसन्धानरत प्रतिभाशालीहरूमध्ये एक नेपाली पनि छन्, डाक्टर सुभाष पोखरेल। यसै इन्स्टिच्युटबाट 37 जनाले नोबेल पुरस्कार प्राप्त गरिसकेका छन्। हाल पनि 5 जना नोबेल विजेता यही इन्स्टिच्युटमा अनुसन्धानरत छन्। यही क्यालटेक इन्स्टिच्युटमा नेपाली युवा डाक्टर सुभाषले शरीरमा अरू हानि नगरी ब्रेस्ट क्यान्सरका सेलहरू मात्रै मार्ने उपायको अनुसन्धान गरिरहेका छन्। यो एक नेपालीलाई अमेरिकाले सुम्पिएको निकै ठुलो जिम्मेवारी हो। पृथ्वी दिवसको पूर्व सन्ध्याको अवसरमा यही अप्रिल 21 तारिक शनिबारको दिन न्युयोर्क सहरको लङ आइल्यान्ड सिटीमा अवस्थित क्विन्स ब्रिज पार्क र त्यसको आसपासमा जेट ब्लू एयरवेज, न्युयोर्क रिस्टोरेसन प्रोजेक्ट र मिलेनियम ट्रिसको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको थियो। यो समाचार लेख्नुभएको थियो तेम्बा दोङबा ह्योल्मोले। त्यसै गरी नेताको कमजोरीले देश पछि परेको छ भन्ने समाचार शीर्षकमा आङ छिरिङ शेर्पाले लेख्नुभएको छ, तामाङ सोसाइटी अफ अमेरिकाको हालै निर्वाचित नयाँ कार्य समितिले भारत सरकारका पूर्व सुरक्षा सल्लाहकार तथा सिक्किम विश्वविद्यालयका उपकुलपति डाक्टर महेन्द्र पी लामालाई न्युयोर्कमा एक कार्यक्रमबीच खादा उडाएर स्वागत गरेका छन्। न्युयोर्कमा अफिसियल भ्रमणको सिलसिलामा आइपुगेका बखत उपस्थित उपकुलपति लामाले नयाँ कार्य समितिलाई बधाई दिँदै आफ्नो अनुभव र सरसल्लाह दिएका थिए। हामी जहाँ पुगे पनि ज्ञान र शिक्षा नै एकदम महत्त्वपूर्ण कुरा रहेछ, उनले भने। आज नेपालमा तामाङ जातिपछि पर्नुको मुख्य कारण भनेको पनि शिक्षाकै अभाव हो। दार्जिलिङमा आफू उपकुलपति भएर मात्रै नभई अरू जातहरूमा हेर्दा पनि सबभन्दा टाठा बाठा र शिक्षित भनेकै तामाङ रहेको जानकारी पनि दिए। लङ आइल्यान्ड नेपाली समाज न्युयोर्कले अप्रिल 14 तारिक शनिबारको दिन एसियन बफेट हिक्सभेल लङ आइल्यान्ड न्युयोर्कमा नयाँ वर्ष 2069 सालको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन्। त्यसै गरी बोस्टनमा रहेका नेपालीहरूले रमाइलोका साथ नयाँ वर्ष 2069 मनाएका छन्। ग्रेटर बोस्टन नेपाली कम्युनिटीको आयोजनामा भएको कार्यक्रममा बोस्टनमा रहेका नेपालीहरूले नेपाल पुगेको आवाज हुने गरी नयाँ वर्ष मनाएका थिए। आरजु देउवाको नाममा ठग्ने न्युयोर्कमा पक्राउ समाचार शीर्षकमा लेखिएको छ, अमेरिकामा रहेका नेपालीलाई नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाकी पत्नी तथा सभासद डाक्टर आरजु राणा देउवाको नाममा ठगी गरेको अभियोगमा एक नेपाली महिलालाई अमेरिकी प्रहरीले पक्राउ गरेको छ। न्युयोर्क काउन्टीको डिस्ट्रिक्ट एटर्नीले जारी गरेको प्रेस विज्ञप्तिमा हित कुमारी श्रेष्ठलाई पक्राउ गरिएको जनाएको छ। 44 वर्षीय उनी विरुद्ध ठगी र झुट्ठा आश्वासन दिएको अभियोगमा काउन्टी अदालतमा मुद्दा दर्ता गरेको डिस्ट्रिक्ट एटर्नी साइरस आर भान्सले जनाएका छन्। विज्ञप्तिमा न्युयोर्कको नेपाली बस्ती क्षेत्रमा बस्ने श्रेष्ठले आप्रवासी नेपालीसँग उनीहरूका आफन्तलाई नेपालबाट अमेरिका ल्याइदिने आश्वासनमा $1,000 असुलेको आरोप लगाएको छ। भर्खरै नेपालबाट आएका र अमेरिका बसाएको कानुनी वैधानिकता नभएकाहरूलाई श्रेष्ठले फसाएको न्युयोर्क काउन्टीको डिस्ट्रिक्ट एटर्नीको विज्ञप्तिमा उल्लेख छ। आरोपी श्रेष्ठले देउवा आफ्नो नातेदार भएको र उनको माध्यमबाट मानिसहरू भिसा लगाएर अमेरिकामा ल्याउने भन्दै प्रति व्यक्ति 3-7 हजार अमेरिकी डलर असुलेकी थिइन्। नवआगन्तुकहरूलाई श्रेष्ठले सहयोग गर्ने, खाना खुवाउने, सँगै बसाउने समेत गर्दै आएकी थिइन्। श्रेष्ठले केही व्यक्तिसँग आफ्नो नाम नितु राणा भएको र डाक्टर देउवाको सहोदर बहिनी उल्लेख गर्दै फर्जी काम गर्न सफल भएकी थिइन्। श्रेष्ठले सभासद देउवाको भ्रमण दल चाँडै अमेरिका आउने र सो दलमा समावेश भएर मानिसहरू यहाँ आइपुग्ने भन्दै डेडलाइन दिएकी थिइन्। तर डेडलाइन गुज्रेपछि पीडितले रकम फिर्ता मागेपछि श्रेष्ठले कानुनी बाटो खोजे डिपोर्टेसन गरिदिने धम्की दिँदै आएकी थिइन्। सभासद डाक्टर देउवाले भने यस सम्बन्धमा सार्वजनिक विज्ञप्ति निकाली निज श्रेष्ठसँग आफ्नो कुनै सम्बन्ध नरहेको उल्लेख गर्दै कारवाहीका लागि अमेरिकी दूतावासलाई अनुरोध गरेकी थिइन्। यस विषयमा न्युयोर्क स्थित अधिकार नामक संस्थाले श्रेष्ठको पक्राउको लागि भूमिका खेलेको थियो। गोली प्रहारबाट नेपाली घाइते समाचारमा लेखिएको छ, न्युयोर्कको ब्रङ्क्स स्थित अमेरिको नामक ग्यास स्टेसनमा काम गर्दै आएका एक नेपाली अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका छन्। 5 वर्षदेखि नियमित रूपमा त्यही स्टेसनमा काम गर्दै आएका सोलोखुम्बु बेनिका टासी शेर्पालाई गत हप्ता अचानक अज्ञात व्यक्तिले गोली हानेका थिए। तामाङ सोसाइटीमा साङ्गे तामाङ जातिको हितमा स्थापित तामाङ सोसाइटी अफ अमेरिकाको छैठौँ अधिवेशनले साङ्गे लामा रुम्बाको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ। न्युयोर्कको ज्याक्सन हाइट स्थित शेर्पा किदुङको भवनमा आयोजित उक्त अधिवेशनले उपाध्यक्षमा फुर्वा तामाङ घिसिङ, महासचिवमा बुद्धिमान तामाङ, सचिवमा अमर तामाङ र कोषाध्यक्षमा निमा पाखरिन र सहकोषाध्यक्षमा विजय तामाङलाई निर्वाचित गरेको छ। किराँतीहरूको सामूहिक पूजा समाचारमा इन्दिरा चोङबाङले लेख्नुभएको छ, न्युयोर्कमा किराँतीहरूले सामूहिक रूपमा शिर उठाउने तथा मानगेना मानसेवा पूजा सम्पन्न गरेको छ। प्रत्येक वर्ष एकपटक गरिने यो पूजा स्वदेशमा रहेकाहरूले गर्दै आए पनि विदेशमा भने पहिलो पटक सामूहिक रूपमा गरिएको हो। उक्त पूजाको आयोजना न्युयोर्क मानहिम माङखिन व्यवस्थापन समितिले गरेको हो। सो पूजा न्युयोर्कमा हालसालै मात्र स्थापना गरिएको क्विन्स स्थित मानहिम माङखिनमा गरिएको थियो। राष्ट्रसङ्घको माथिल्लो निकायसम्म आदिवासीको चर्चा। संयुक्त राष्ट्रसङ्घीय स्थायी फोरमकी पूर्व सचिवालय प्रमुख तथा कोलम्बिया युनिभर्सिटीकी प्रोफेसर इल्स इस्टमार्ट पौलोलोले विश्वका आदिवासी जनजातिले आफ्नो हक अधिकारका लागि गर्दै आएको सङ्घर्ष महत्त्वपूर्ण रहेको बताएकी छिन्। विश्वका आदिवासीको अवस्था हेर्ने हो भने उनीहरूले गरेको सङ्घर्ष र आन्दोलनले नै धेरै परिवर्तन भएको छ। प्रोफेसर इल्सले आदिवासी जनजाति महिला महासङ्घद्वारा आयोजित स्वागत तथा अन्तर्क्रिया कार्यक्रममा भनिन्, अझै पनि उनीहरूको हक अधिकारलाई सुनिश्चित गर्न सकिएन र उनीहरूको भाषा संस्कृति जोगाउनतर्फ सम्बन्धित निकायको ध्यान गएन भने भविष्यमा धेरै आदिवासीको भाषा संस्कृति लोप हुन सक्ने अवस्था छ। गरिबी र अशिक्षाका कारण विश्वको कयौँ मुलुकका आदिवासीहरूको अवस्था कमजोर रहेको उनले बताइन्। लामो समयदेखि साहित्य क्षेत्रमा क्रियाशील रहँदै आएकी गीता खत्रीले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छिन्। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षको उम्मेदवारमा कमला परसाई र कृष्ण बजगाईले पनि उम्मेदवारी दिनुभएको छ। न्युयोर्कमा आइन्च प्रोडक्सनले शिक्षाको लागि सिनेमा देखाउने क्रममा शुक्रबार नेपाली चलचित्र सायद प्रदर्शन गरेको छ। त्यसै गरी आइन्च प्रोडक्सनले आउँदा दिनहरूमा अपवाद चलचित्र पनि न्युयोर्कमा प्रदर्शन गर्दैछ। यसअघि उनीहरूको संयोजकत्वमा चलचित्र लुट प्रदर्शन गरिएको थियो। अब अन्य समाचार शीर्षकहरूमा, सृजनाका यात्राहरूको मेही महिनाको श्रृङ्खलामा कवि वसन्त श्रेष्ठको एकल प्रस्तुति सम्पन्न भएको छ। त्यसै गरी नेपाल अमेरिका पत्रकार सङ्घको नयाँ कार्य समितिको चयन भएको छ। अमेरिका र क्यानाडामा रहेका नेपाली पत्रकारहरूको एकमात्र छाता सङ्गठन नेपाल अमेरिका पत्रकार सङ्घको तेस्रो महाधिवेशन न्युयोर्कमा सम्पन्न भयो। महाधिवेशनले आङ छिरिङ शेर्पाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। अध्यक्षमा आङ छिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्षमा गौतम दाहाल, महासचिव किशोर पन्थी, सचिव शिव विष्ट, कोषाध्यक्ष गीता पन्थ, सदस्यहरू दिनेश जङ शाह, इन्दिरा चोङवाङ, क्षेत्रीय उपाध्यक्षहरूमा पूर्व क्षेत्र उपाध्यक्ष पुरुषोत्तम ढकाल, सुदूरपश्चिम उपाध्यक्ष जाङ्बु शेर्पा र वासिङटन डिसी क्षेत्रका उपाध्यक्ष विश्वराज थापा रहनुभएको छ। नेपाली समुदाय वरिपरि भइरहेका विभिन्न समाचारहरूको साथमा हामीले न्युयोर्कबाट प्रकाशित हुने पत्रिका एभरेस्ट टाइम्समा प्रकाशित केही समाचारहरूको मुख्य अंशहरू आजको सेरोफेरोमा प्रस्तुत गर्यौँ।
कुरै कुराको भीडमा एउटा कुरा,
देशको कुरा, विदेशको कुरा,
घरदेखि वनसम्मको कुरा,
मनदेखि धनसम्मको कुरा, हिमाली स्वरहरूमा एउटा कुरा।
एउटा कुरामा आज हामी पत्रकार प्रशान्त झासँग कुराकानी गर्दैछौँ। प्रशान्त झा भारतबाट प्रकाशित हुने पत्रिका हिन्दूको नेपाल संवाददाता हुनुहुन्छ। त्यसै गरी उहाँ काठमाडौँ पोस्टसँग पनि आबद्ध हुनुहुन्छ। प्रशान्त झा द न्यु स्कुलले आयोजना गरेको कन्सपिरेसी फियर एन्ड होप अफ फेडरलिजम इन नेपाल शीर्षकको एक छलफलमा सहभागी हुन आउनुभएको थियो। प्रशान्त झाले द न्यु स्कुलमा प्रस्तुत गर्नुभएको आफ्नो विचारहरूको भिडियो तपाईँ हाम्रै हिमाली स्वरहरूको युट्युब च्यानलमा हेर्न पनि सक्नुहुन्छ। मैले सुरुमा प्रशान्त झालाई नेपालमा अहिले बहसको विषयमा रहेको सङ्घीयतालाई कसरी बुझ्ने भनेर सोधेको थिएँ।
धन्यवाद सहदेवजी, तपाईँहरूले पनि प्रशंसनीय एउटा बाहिर बसेर पनि नेपालको बारेमा चलाइराख्नु भएको छ कार्यक्रम, त्यसको लागि शुभकामनाहरू बधाई छ। मलाई अवसर दिनुभयो त्यसको लागि पनि धन्यवाद। मलाई के लाग्छ भने सङ्घीयताको मुद्दा नेपालमा नयाँ मुद्दा होइन, यो 20-25 वर्ष अगाडिदेखि तराईको त्यति बेलाको प्रमुख दल सर्वानाथ पार्टीले उठाएको मुद्दा हो। त्यसपछि तपाईँको माओवादीले आफ्नो जनयुद्धको बेलामा यो मुद्दालाई राष्ट्रिय एजेन्डाको रूपमा स्थापित गर्यो, अनि अहिले गएको 5-6 वर्षमा खास गरेर मधेसान्तर अन्तरिम संविधानमा जब संहिता शब्दलाई राखिएन त्यसपछि मधेसमा 21 दिन लामो आन्दोलन भयो, धेरै मान्छेहरू सहित पनि हुनुभयो र त्यस त्यो आन्दोलनको परिणाम के हो भने काठमाडौँमा बसेको राष्ट्र नेताहरू र राष्ट्र दलहरू बाध्यतापूर्वक संहितालाई अन्तरिम संविधानमा हाल्नु हो। अब नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हुने हो, जो अन्तरिम संविधानमै लेखिएको कुरो हो। नेपाल संघीय हुन्छ त्यसमा त्यो अब विवादित कुरो छैन। नेपाल कस्तो खालको संघ संरचना, कस्तो खालको संघ संरचना नेपालमा भन्छ, अहिलेको मुख्य विवाद नेपालमा भइरहेको त्यो हो। मेरो बुझाइमहरू, यो मेरो विचार हो, तपाईँको पहिचानले गरेर संहिताको मुद्दा स्थापित भएको छ। नेपाल बहुजातीय, बहु धार्मिक, एकदमै डाइभर्स देश छ, तर एउटा एकदम सानो समुदाय, त्यो सानो समुदायको पनि एउटा उच्च वर्गले सत्ता संरचनालाई अहिलेसम्म हाकेको छ र धेरै अरू समुदायलाई, मवेशी होस् अथवा जनजाति होस् अथवा दलित होस्, त्यो सत्ता संरचनामा आफ्नो ठाउँ उहाँले खोजिराख्नु भएको छ र त्यो सत्ता संरचनामा ठाउँ उहाँहरूले केन्द्रमा सहभागिता, केन्द्रमा समावेशीकरण, सबै राज्यको अङ्गहरूमा समावेशीकरण, सहानुपातिक रूपमा समावेशीकरणको अनुपात पनि खोजिराख्नु भएको छ र सङ्घ संरचना कुमारले पनि खोजिराख्नु भएको छ। मलाई लाग्छ हाम्रो संहिता, नेपालको संहिताको बहस, नेपालको बहु नेपालको धेरै समुदाय जो सत्ता संरचनाबाट वञ्चित हुनुहुन्छ वा त्यो समुदायहरूको आकाङ्क्षासँग राखिएर हामीलाई हेर्नुपर्छ।
हजुर, यो अहिले जातीय संहिताको बारेमा पनि धेरै आवाजहरू उठिरहेको छ, अनि फेरि कुनै ठाउँमा चाहिँ यो अखण्ड हुनुपर्छ, हाम्रो भूमि हाम्रो ठाउँ भनेर पनि भनिरहनु भएको छ, यो विषयमा तपाईँको विचार सुनौ न।
मलाई यो जातीय प्रदेश त्यति मन पर्दैन त्यो शब्द, किनभने त्यो शब्दले हामीलाई अहिलेको संहिताको बहस के हो त्यसको बारेमा धेरै ज्ञान दिँदैन। तपाईँ जस्तो पनि नेपालमा प्रदेश भन्छ त्यो तपाईँको बहुजातीय नै हुन्छ। नेपालमा अब धेरै वर्षदेखि माइग्रेसन भइरहेछ, मिक्स सेटलमेन्टहरू छन्, तपाईँको सबै प्रदेशमा धेरै जातहरू छ, त्यो कारणले कुनै प्रदेश एउटा जातको मात्रै प्रदेश हुन्छ भनेर त्यो कुरो छैन र त्यो माग पनि छैन। त्यो प्रदेशमा जसरी प्रदेशको संरचनाहरू भन्छ त्यो प्रदेशमा एउटा कुनै जातको अलिकति बाहुल्य हुन सक्छ र त्यो मलाई लाग्छ त्यो त्यसरी गरेर सङ्घ संरचना बनाउनमा कुनै आपत्ति हुनुहुन्न, किनभने त्यो त्यस्तो प्रदेशमा पनि अरू पनि धेरै जातहरू बस्नुहुन्छ, जात जातिका मान्छेहरू बस्नुहुन्छ र त्यहाँ राजनीतिक रूपमा सबैको समान अधिकार हुन्छ। तर यो मैले जुन अघि पनि कुरो गरेँ, ऐतिहासिक रूपमा जुन एउटा पीडा भोग्नुपर्ने भएको छ धेरै समुदायहरूलाई, उहाँहरूले आफ्नो एउटा प्रदेश पाएपछि त्यो प्रदेशमा वा त्यो समुदायको अलिकति बाहुल्य हुन बित्तिकै उहाँहरूले आफ्नो एउटा सेल्फ रुलको प्रिन्सिपल जुन भन्छ त्यो एक्सर्साइज गर्नु बित्तिकै एउटा हिस्टोरिक इन्जस्टिस करेक्ट हुन्छ र डिग्निटी र सेल्फ रुलको कुरो उहाँहरूले पाउनुहुन्छ। त्यो कारणले यो जातीय प्रदेशको विवादै गलत विवाद हो जस्तो लाग्छ मलाई। होइन, यो त्यो शब्द प्रयोग नगरौँ, मेरो आग्रह त्यो छ। संहिताको उद्देश्य के हो भने मैले अघि पनि फेरि दोहोऱ्याएँ, तर जुन जात जातिहरू अब सत्ता संरचनाबाट वञ्चित हुनुहुन्छ उहाँहरूलाई सत्तामा कसरी सहभागिता दिने र त्यसमा कसरी हामीले संघीय संरचना र संघीय प्रदेशहरू कोर्ने त्यो कुरो छ। तपाईँले भन्नुभयो अखण्डको नाममा पनि धेरै आन्दोलनहरू भइरहेछन्, त्यो आन्दोलनहरूलाई सम्मान गर्नुपर्छ किनभने त्यहाँको जनताको त्यो त्यो स्वर छ। तर त्योभन्दा भन्दै हामीले के बुझ्नुपर्छ भने अहिले हामीहरू राज्यको पुनर्संरचनाको पिरियडमा छौँ, अखण्ड चित्व नै राख्ने हो, अखण्ड सुदूरपश्चिमै राख्ने हो, अखण्ड अञ्चलहरू नै राख्ने हो भने पुनर्संरचना कसरी हुन्छ? हामीले पुनर्संरचनाको विचार गर्नुपर्छ र त्यो कारणले पुरानो जुन क्याटेगोरीहरू छन् त्यो पुरानो क्याटेगोरीहरू र पुरानो संरचनाबाट अलिकति परिवर्तन पनि गर्नुपर्छ। त्यो जस्तो अब अखण्ड सुदूरपश्चिम 15 दिनदेखि बन्द छ, त्यहाँको स्थानीय पहाडी जनसङ्ख्याबाट त्यो डिमान्ड अगाडि आएको छ, तर त्यहाँ बस्ने कञ्चनपुर कैलालीमा खास गरेर बस्ने थारू समुदाय त्यो मानसँग सहमत छैन। उहाँहरूले त्यो दुईटा जिल्लालाई दरबाटमा राख्नुहुन्छ, पश्चिम तराईको कुनै प्रदेशमा राख्नुहुन्छ। अब त्यसको समाधान के छ भने दुईटै पक्षले आफूले चाह जस्तो हुँदैन, त्यहाँ अब जिल्लालाई डिभाइड गरेर कुनै समाधान निस्किन्छ कि हामीहरू उता त्यतातिर पनि विचार गरौँ।
अर्को जुन यहाँ धेरै मानिसहरूले चाहिँ अब देश संहितामा गयो भनेदेखि चाहिँ देश टुक्रिन्छ, देश बर्बाद हुन्छ भन्नुहुन्छ, यो किन उहाँहरू त्यस्तो डराउनु भएको होला?
यो जस्तो त सत्यजी मलाई वाहियात आर्ग्युमेन्ट लाग्दैन। यो देश बनाउने प्रक्रिया हो, देश टुक्राउने होइन। कुनै पनि समुदायले देश टुक्राउन खोजेको छैन, सबै समुदायले देशभित्रै नेपाल जसरी नेपालभित्रै आफ्नो ठाउँ सबै समुदायले खोजिरहेको छ। सबै समुदायको नेतृत्ववर्गले धेरैचोटि के भनिरहेको छ भने हाम्रो नेपाल र नेपाल संविधान र नेपाली राष्ट्रप्रति प्रतिबद्धता छ, तर नेपाली राष्ट्र र नेपाली राज्य पनि परिवर्तन हुनु पर्यो। पुरानो नेपाली राज्यप्रति हाम्रो प्रतिबद्धता छैन, पुरानो नेपाली राज्यमा परिवर्तन ल्याउनुहोस् र त्यो एउटा युनाइटेड नेपालको फ्रेमवर्कभित्रै उहाँहरू बस्न चाहनु भएको छ, तर त्यो युनाइटेड नेपालको फ्रेमवर्कमा परिवर्तन आउनुपर्छ। त्यो कारणले नेपालभित्र आजको दिनमा कुनै सशक्त यो विखण्डकारी यो सेसेसनिस्ट मुभमेन्ट चलिरहेको छैन। अनि यो डर कहाँबाट आज यो मलाई लाग्छ यो एउटा हौवा जस्तो हो, जुन जानी जाने अलिकति स्थापित समुदायको डोमिनेन्ट कम्युनिटीको एलिटहरूले जानी जानी यो भए उहाँहरूले स्प्रेड गर्नुभएको छ, किनभने उहाँहरूले संहिता चाहनु भएको छैन, उहाँहरूलाई यो परिवर्तन मन परेको छैन, उहाँहरू अहिले पनि पुरानै सत्ता संरचनालाई संरक्षण गर्न चाहनुहुन्छ।
हजुर, र अन्त्यमा चाहिँ हामीले अलिकति विगतका केही कुनै कुनै ठाउँको इतिहासहरू हेऱ्यौँ भनेदेखि चाहिँ कुनै देशमा तपाईँको यो जातीय पहिचानकै कारणले एकअर्कालाई चाहिँ निमिटान पार्ने र जेनोसाइड जस्तो घटनाहरू पनि भएको ठाउँहरू छ होइन, कुनै ठाउँमा त्यस्तो घटना पनि भोलि फेरि नेपालमा हुन सक्ला कि?
तपाईँले जेनोसाइड शब्द प्रयोग गर्नुभयो, त्यो धेरै कडा शब्द छ र जेनोसाइडको तपाईँको इन्टरनेसनल डेफिनेसनै अर्को छ। नेपालमा जेनोसाइड भएको छैन, जुन तपाईँले मधेस आन्दोलनको सँग जोडिएर गर्नुभएको हो, मधेस आन्दोलनपछि त्यहाँ बसेको पहाडी समुदायमा अलिकति भए आएकै हो, र त्यसमा मधेसी नेताहरूलाई मैले दोष पनि दिन्छु, उहाँहरू अलिकति गैर जिम्मेवार भएर त्यहाँ बसेको पहाडी समुदायलाई आश्वासन दिनुपर्ने उहाँहरूले त्यो गर्नु भएन। तर त्यहाँबाट विस्थापित भएको जुन पहाडी परिवारहरू छन् उहाँहरू अब फर्किराख्नु भएको छ, र त्यसलाई जेनोसाइड भन्नु मिल्दैन। अन्तर समुदायिक द्वन्द्व, अन्तर समुदाय अन्तर समुदायिक द्वन्द एउटा चिन्ताको विषय हो, त्यो हुनुहुन्न। तर त्यो भनेर हामीहरू अहिलेको यथास्थिति पनि मेन्टेन गर्न सक्दैनौँ। अन्तर समुदायिक जुन शान्ति नेपालमा थियो, त्यो मुर्गा शान्ति थियो, त्यो तपाईँको दुई तिनवटा समुदायको बाहुल्यमा र डोमिनेन्समा बसेको शान्त भएर अरू समुदायहरू बस्दा शान्ति थियो। अब अरू समुदायहरू पनि आफ्नो हक अधिकार खोजिराख्नु भएको छ र होइन यसले द्वन्द्व ल्याउँछ भन्न मिल्दैन। उहाँहरूले आफ्नो हक अधिकार खोजिराख्नु भएको छ र मूल जिम्मेवारी अब धेरै वर्षदेखि शताब्दीदेखि सत्ता संरचनालाई हाकेको र इन्जोय गरेको जुन परिवारहरू छन् उहाँहरूले आफ्नो सत्ताबाट अलिकति सेयर उहाँहरूको खोसिन्छ, उहाँहरूले त्यो मान्नुहुन्न भने त्यसपछि गर्नुपर्छ। यो द्वन्द्व तपाईँको मार्जिनलाइज कम्युनिटिजहरूलाई दोष दिन मिल्दैन र यो द्वन्द्वको व्यवस्थापन, तर यो भन्दा भन्दै मैले यो पनि भन्छु, यो द्वन्द्वको व्यवस्थापन आवश्यक छ र यो द्वन्द्वको व्यवस्थापन भएन भने समस्या बढ्दै जान्छ।
हजुर, र अन्त्यमा चाहिँ अब हामी जो बाहिर बसेका नेपालीहरू छौँ, उहाँहरूले देशको यो राजनीतिक अवस्थालाई कसरी सहयोग गर्न सक्नुहुन्छ होला, के गर्नुपर्छ होला हामी बाहिर बसेकाहरूले?
होइन हजुर, बाहिर बसेको साथीहरूको सहयोग सद्भाव र यो प्रक्रियाप्रति समर्थन मलाई लाग्छ धेरै जरुरी छ। अब नेपालको एउटा ठुलै जनसङ्ख्या बाहिर बस्छ, त्यसलाई पनि तपाईँले दुईवटा अङ्गमा डिभाइड गर्न सक्नुहुन्छ। अलिकति प्रिभिलेज भएको यतातिर पश्चिममा बसेको पनि साथीहरू हुनुहुन्छ र धेरै ठुलो जनसङ्ख्या अब गल्फ मलेसिया भारतमा मजदुरहरू काम गरिराख्नु भएको र उहाँहरूले गरेर नेपालको अर्थतन्त्र बाँचिरहेको छ होइन, त्यो सबै तर अलिकति यो नेपालको राजनीतिमा काँचो राख्ने जुन व्यक्तिहरू हुनुहुन्छ, मेरो आग्रह के छ भने तपाईँहरू यो प्रक्रियालाई समर्थन गर्नुहोस्। यो 2005-2006 बाह्र घन्टापछि प्रक्रिया सुरु भएको छ, त्यसले नेपालमा धेरै राम्रो पनि गरेको छ गरिएको छ। र बत्ती छैन, सर्भिस डेलिभरीमा समस्या छ, हामीले त्यो न्युज पेपरमा त्यस्तो मात्रै पढ्छौँ, तर नेपालमा धेरै प्रकारको एउटा रूपान्तरण पनि भइरहेको छ र यो रूपान्तरण ऐतिहासिकै हो। यो प्रक्रियालाई समर्थन गर्नुपर्छ र यो प्रक्रिया अब आफ्नो एउटा अन्तिम चरणमा पुगिसकेका छ। 12-14 दिनमा संविधान लेखिनुपर्छ र यो प्रक्रिया नेपालको लागि धेरै महत्त्वपूर्ण छ। तर यो प्रक्रियाबाट धेरै फोर्सहरू यस्तो छन् जसको राजनीतिक शक्ति कम भएको छ, पुरानो राजावादीदेखि लिएर हिन्दू राष्ट्रसम्म विश्वास गर्ने मान्छेहरूदेखि लिएर मैले जुन अघि भने तपाईँको डोमिनेन्ट कम्युनिटिजहरू उतातिर नलागेर बरु प्रक्रियालाई समर्थन गर्नतिर बाहिर बसेको नेपालीहरू पनि लाग्नुपर्छ।
हजुर, एकदमै धेरै धन्यवाद तपाईँको विचारको लागि।
नेपाली मन र नेपालीपन सँग नजिक
जननी जन्मभूमि छ स्वर्ग दपि गरी।
यो हो विश्वव्यापी अनलाइन रेडियो हिमाली स्वरहरू।
नेपाल देखि अमेरिकासम्म सबै नेपालीलाई खबर पुर्याउने पत्रिका एभरेस्ट टाइम्स, फेरि सबै नेपालीले खबर हेर्ने ठाउँ लगन everesttimesnews.com, सबै नेपालीको एभरेस्ट टाइम्स।
विश्वभरका नेपालीहरूको समाचार र विचारको साझा मञ्च विश्व परिक्रमा, वाशिङ्टन डिसीबाट प्रकाशित हुने पाक्षिक पत्रिका विश्व परिक्रमाको ग्राहक बनौँ। नेपाली पत्रिका विश्व परिक्रमा पढौँ। थप जानकारीको लागि फोन नम्बर 7035870795।
उज्यालो खस्न नभ्याउँदै बाटैमा खसी काटिन्छन्, सुँगुर ढालिन्छन् र ग्राहक लोभ्याउने बहानामा रक्तामै पारिन्छन् भुइँ र बाटो। छरपष्ट फिजाएका मासु र अन्डा भुँडी मन्दिर जाने यात्रुलाई गिज्याउँछन् एक बिहान।
सकेको खानी छ, हिरा मोती खन्न पाए हुन्थ्यो, कोइला खानी छ भन्न पाए।
मेरो गाउँ
तिमीसँग अलिकति सिप भए मसँग थुप्रै जाँदा थियो।
बिहान नारीका चुरा बज्न थाल्छन्, थुरमाथि बसेर धोबीचरो गीत गाउन थाल्छ। मेरो गाउँ बिस्तार बिउजन छ, पधेरा जान्छ र पानी ल्याउँछ।
सुन्दर कञ्चन र अटल हिमाल तिमी
रातो माटो भोलेर
बाट सयौंको टाढा भएर
सन्धार लिप्न मेरो गाउँ हरेक बिहान धामलाई निम्त्याउने गर्छ। दिउँसो आमा रक्षान छेउका भाडामा खुवाउँछन्,
सृजनाका स्वरहरूमा आज हामी दुईवटा कविता प्रस्तुत गर्दैछौँ। हामीलाई विनोद नेउपाने र कोमल मल्लको कविताहरू प्राप्त भएको छ र अब हामी क्रमशः प्रस्तुत गर्दैछौँ विनोद नेउपाने र कोमल मल्लको कविता। सुरुमा विनोद नेउपानेको कविता। म एउटा दिन पर्खिरहेछु सम्पन्नताको, समृद्धिको र सौहार्दताको रमाइलो दिन, त्यो सुखद सुखद दिन। मैले पर्खिएको त्यो दिनमा मेरा आकाशले मोती बर्साइरहेको हुनेछ, मेरा पौरख र पसिनाले भिजेको, मेरा ज्ञान र सिपले आर्जिएको, मेरो देशको हावाले अमृत छरिरहेको हुनेछ, ज्ञानको, भातृत्वको र आस्थाको, श्रद्धाको र सहअस्तित्वको। त्यो दिन मेरा नदीहरूमा ऊर्जा बगिरहेको हुनेछ, उचो मनोबलको, अदम्य शक्तिको र देश निर्माणको। तर मैले पर्खिएको दिन पाउन तिमीले एक अञ्जुली विश्वास मलाई दिनुपर्नेछ। म न्यानो आदर तिमीलाई दिनेछु, तिमी शङ्काका घेराहरू तोडिदेऊ, म सम्बन्धको जग मजबुत पार्नेछु। तिमी घृणाको धङधङे फालिदेऊ, म प्रेमको मन्दिर निर्माण गर्छु। साँच्चै तिम्रो र मेरो सहयात्रामा म एक गन्तव्य खोजिरहेछु, म एक गन्तव्य पर्खिरहेछु। त्यो गन्तव्य सफलतातिरको र निर्माणतिरको, त्यो गन्तव्य शालीनतातिरको र समृद्धितिरको। म अहम र अतिवादका पर्खालहरू भत्काएर, पूर्वाग्रह र संकीर्णताको खाडलहरू पुरेर, काँधमा काँध मिलाई पौरख पोखिरहेका युवाहरू र होमा हो मिलाएर अनुभव बाँडिरहेका प्रौढहरू, लामबद्ध भएर विकासको पथमा लागेका दृश्यहरू पर्खिरहेछु। म एक स्वर्ण युग पर्खिरहेछु, म नयाँ नेपाल पर्खिरहेछु। त्यसै गरी अब कोमल मल्लको यो कविता हामी प्रस्तुत गर्दैछौँ।
प्रस्तुत छ एउटा कविता, कविताको शीर्षक छ जन्माउनु पर्ने भएछ। मुक्ति शहीद गेटमा टुङ्गियो, मुक्ति शहीद गेटमा टुङ्गियो र त शहीद गेट भत्कदैछ, बलिदान मर्यो सम्मोहनमा, त्यसैले त जङ्गल कङ्क्रिटको बढ्दैछ, त्यसैले त जङ्गल कङ्क्रिटको बढ्दैछ। लङ्गडो लोकतन्त्रको बाटो झन्झन आफू आफै भत्कदैछ, पीडा मरेन, बेथा टरेन, यातना सरेन, त्यसैले मात्र उथल पुथलको र मनोमालिन्यको अग्नि भट्टीमा जीवन जिउँदै सल्किँदैछ, जीवन जिउँदै सल्किँदैछ। अहो कलम सङ्घर्ष पनि, अहो कलम सङ्घर्ष पनि हत्यामा परेर, नाम मात्रको मुक्ति यात्राको सारथी बनेर, अपाङ्ग अपाङ्गमै, सपाङ्ग सपाङ्गमै, जात जातिको, भाषा भाषीको, धर्म धर्मको, वर्ग वर्गको ध्वजा पताकाहरू मृत्यु दिवसमा फहराइरहेछ, मृत्यु दिवसमा फहराइरहेछ। त्यसैले सुख पाउन, समृद्धि जन्माउन, शान्ति फिजाउन एउटा लिङ्गको सम्भोगमा सयौँ बुद्ध जन्माउनु पर्ने भएछ, किनकि चिहान र चिताको जय जयकार पराजय बोकेर पाखण्डीहरू बढिरहेछ, पाखण्डीहरू बढिरहेछ। त्यसैले एउटा लिङ्गको सम्भोगमा सयौँ बुद्ध जन्माउनु पर्ने भएछ, सयौँ बुद्ध जन्माउनु पर्ने भएछ।
तपाईँ पनि हिमाली स्वरहरूको सिर्जनाका स्वरहरूमा आफ्नो रचनाहरू सुनाउन चाहनुहुन्छ भने हामीलाई इमेल मार्फत आफ्नो कविताहरू पठाउन सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो nepalireadio@gmail.com। हिमाली स्वरहरूका अन्य विविध प्रस्तुतिहरू पनि सुन्नुहोला। हाम्रा सबै कार्यक्रमहरू इन्टरनेटको ठेगाना www.nepalireadio.org मार्फत सजिलै सुन्न सकिन्छ। कतिपय हाम्रा कार्यक्रमहरू डाउनलोड पनि गर्न सकिन्छ। तपाईँ जहाँ हुनुभए पनि हिमाली स्वरहरू सुन्नुहोला। हिमाली स्वरहरूमा हामी नेपाली समुदायहरू परि भइरहेका विभिन्न गतिविधिहरूको भिडियो र तस्विरहरू पनि समावेश गर्छौँ र हामीलाई प्राप्त केही संक्षिप्त समाचारहरू पनि हामीले हिमाली स्वरहरूमा राख्ने गर्छौँ। कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। म सहदेव हिमाली स्वरहरूका अन्य प्रस्तुतिहरू लिएर फेरि पनि आउने नै छु। जाँदा जाँदै नयाँ नेपाली चलचित्र अपवादको यो गीत बजाउँदै आजको कार्यक्रमबाट छुट्टिन्छु। शान्त सुखमय र सुरक्षित रहोस् तपाईँको जीवन, हाम्रो शुभकामना।
Sigret sathma guitar oh din रात बिचया फेसबुक र ट्विटर कॉफी अनि सिगरेट साथमा गिटार था छैन का जागिर के भविष्य सब बन्छन् नाम दाम कमाउनु अवश्य जनभुल्ल भाइ कति हिँडौ बौतारी ए दौतरी कि सोच्छ यसरी यस्तै हो जिन्दगी बिच जसरी यस्तै हो जिन्दगी बिच जसरी को तारा टिप्ने ओ तन्नेरी जोस आदि रोक्ने सपनायो आकाशको तारा टिप्ने नयाँ छ सोचाइ मङ्गल छ साथमा भोलिको दुनिया हाम्रै नै हातमा पल पलको मस्ती लुटी रमाउ बेसरी ए ए ए ए दौतरी ए दौतरी कि बस्छौ यसरी आवाज एकछिन जमाउन बेसरी आवाज एकछिन जमाउन बेसरी ए दौतरी